بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر۔ ناظرین، السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ ہمارے آج کے پروگرام کا موضوع ہے پاکستان میں فوجی عدالتوں کا قیام۔ اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، تو ملاحظہ فرمائیے انداز سے جہاں۔ جانتے ہیں کہ گزشتہ 16 دسمبر کو پشاور کے آرمی پبلک اسکول پر دہشت گردوں کے بہیمانہ، صفاکانہ، وحشیانہ اور بے رحمانہ حملے کے بعد جس طرح سے پوری پاکستانی قوم دہشت گردی کے خلاف متحد ہوئی، تمام مشینریاں ہل گئیں، اسی کے پیش نظر حکومت نے یہ تجویز پیش کی کہ فوجی عدالتوں کا قیام عمل میں لایا جائے اور اس کو ایک قانون کی شکل دیا جائے۔ چنانچہ پارلیمنٹ میں بل پیش کیا گیا اور گزشتہ روز پارلیمان کے دونوں ایوانوں نے متفقہ طور پر حکومت کی پیش کردہ اس بل کی منظوری دی، اور آج پاکستان کے صدر ممنون حسین نے اس پر دستخط کر کے اس کو قانونی حیثیت دے دی۔ جیسا کہ آپ جانتے ہیں کہ فوجی عدالتیں تیزی کے ساتھ دہشت گردوں کے خلاف مقدمات نمٹائیں گی اور 2 سال تک اس کی میعاد ہوگی، اور 2 سال کے بعد خود بخود یہ عدالتیں قانون کے مطابق ختم ہو جائیں گی۔ اس دوران بعض سیاسی و مذہبی جماعتوں نے ووٹنگ میں حصہ نہیں لیا، ان کے کچھ خدشات تھے، کچھ تحفظات تھے۔ جماعت اسلامی اور جمعیت علماء اسلام فے نے کیوں ووٹنگ میں حصہ نہیں لیا؟ ان کا شاید یہ کہنا تھا کہ اس قسم کے بل سے مدارس کو نقصان پہنچ سکتا ہے، تو مدارس جو مقدس جگہیں ہوتی ہیں، جو امن و آشتی کا درس دیتی ہیں، انہیں کیوں نقصان پہنچے گا؟ تو معلوم یہ ہوتا ہے کہ شاید بعض مدارس ایسے ہیں، جیسا کہ پاکستان میں بہت سے ذرائع کا کہنا ہے، کہ جہاں پر شدت پسندی کو اور انتہا پسندی کو رواج دیا جاتا ہے، تو ایسے میں اگر تمام مدرسوں کو ایک جیسا قرار دیا جائے تو بھی صحیح نہیں ہے، اور تمام مدرسوں کو برا کہا جائے تو بھی صحیح نہیں ہے۔ ضرورت اس بات کی ہے کہ مدرسوں کی خود تفکیک کی جائے، اور جن مدارس میں امن، آشتی اور صحیح اسلامی تعلیمات کا درس دیا جاتا ہے، ان کو تقدس اور احترام حاصل ہے، اور ان کو تقدس اور احترام کی نگاہ سے دیکھا بھی جانا چاہیے۔ لیکن جن مدارس میں انتہا پسندی، دہشت گردی اور شدت پسندی کو رواج دیا جاتا ہے، تو ظاہر ہے کہ اس سے پوری قوم کو اور تمام سیاسی جماعتوں کو نفرت و بیزاری کا اظہار کرنا ہی چاہیے۔ لیکن جیسا کہ سیاسی جماعتوں نے کہا ہے کہ اس سے مدارس کو نقصان پہنچ سکتا ہے، تو کس حد تک ان کے تحفظات صحیح ہیں، کس حد تک ان کے تحفظات کو تسلیم کیا جا سکتا ہے، اور پھر تحریک انصاف پاکستان نے کیوں اس ووٹنگ میں حصہ نہیں لیا، یہ بھی وہ سوال ہے جس کا ہم آج جواب تلاش کرنے کی کوشش کریں گے اپنے آج کے اس پروگرام میں۔ مگر ہمارے ساتھیوں نے اس سلسلے میں ایک رپورٹ ترتیب دی ہے، پہلے اسے دیکھتے ہیں، پھر آپ کی خدمت میں اور اپنے ساتھیوں کی خدمت میں حاضر ہوتے ہیں۔
پاکستان کے صدر ممنون حسین نے فوجی عدالتوں کے قیام کے لیے 21ویں آئینی ترمیم کے مسودے پر دستخط کر دیے ہیں، جس کے بعد یہ ترمیم باضابطہ طور پر قانون کا حصہ بن گئی ہے۔ منگل کو پاکستان کے ایوان بالا اور ایوان زیری نے 21ویں آئینی ترمیم اور فوجی ایکٹ کے ترمیمی بل کو متفقہ طور پر منظوری دی تھی۔ پاکستان کی قومی اسمبلی اور سینٹ میں حاضر کسی بھی رکن نے آرمی ایکٹ اور 21ویں آئینی ترمیم کے خلاف ووٹ نہیں دیا تھا۔ پاکستان تحریک انصاف، جماعت اسلامی اور جمعیت علماء اسلام فے نے آئینی ترامیم کی منظوری کے موقع پر کاروائی کا بائیکاٹ کیا تھا۔ جمعیت علماء اسلام نے آئین کی 21ویں ترمیم میں اپنی جماعت کی طرف سے تجویز کی جانے والی ترامیم کو مسترد کیے جانے پر حکومت اور آئین میں ترمیم کی منظوری پر شدید رد عمل ظاہر کیا ہے، اور موجودہ صورتحال میں ہم خیال مذہبی و سیاسی جماعتوں سے مشاورت کر کے لائے عمل کا اعلان کرنے کا فیصلہ کیا ہے۔ مولانا فضل الرحمان نے کہا ہے کہ ہم ملک کی دینی قوتوں اور مذہبی جماعتوں کے ساتھ مل کر اس بین الاقوامی ایجنڈے کو کسی صورت آگے نہیں بڑھنے دیں گے۔ یہ ایسی صورتحال میں ہے کہ ترمیم کی منظوری کے بعد پاکستان کے وزیراعظم نواز شریف نے کہا ہے کہ قوم نے دہشت گردی کے ناسور کو جڑ سے اکھاڑ پھینکنے کا تہیہ کر لیا ہے، اور دہشت گردی سے نمٹنے کے لیے فوجی عدالتوں کا قیام ناگزیر ہے۔ انہوں نے کہا کہ غیر معمولی حالات میں غیر معمولی اقدامات ضروری ہو جاتے ہیں۔ پاکستان کے وزیراعظم نے کہا کہ آئینی ترمیم کا سہرا پارلیمنٹ کے سر ہے، اور دہشت گردوں کے خلاف قانون کا استعمال پوری قوت سے کیا جائے گا۔ انہوں نے کہا کہ مہذب معاشرے میں دہشت گردوں کی کوئی گنجائش نہیں ہوتی۔ 21ویں آئینی ترمیم پر بحث کا آغاز کرتے ہوئے پاکستان کے وزیر داخلہ چودھری نثار علی خان نے بھی کہا تھا کہ فوجی عدالتیں جمہوریت سے متضاد لیکن وقت کی ضرورت ہیں۔ 16 دسمبر 2014 کو پشاور میں آرمی پبلک اسکول پر دہشت گردوں کے حملے کے بعد دہشت گردوں کو فوری طور پر سزا کے لیے فوجی عدالتوں کے قیام کا موضوع اٹھایا گیا تھا۔ دریں اسنا 21ویں آئینی ترمیم اور فوجی عدالتوں کے قیام کو سپریم کورٹ میں چیلنج کر دیا گیا ہے۔ پاکستانی ذرائع کے مطابق درخواست میں موقف اختیار کیا گیا ہے کہ آئین میں کی گئی ترمیم بنیادی ڈھانچے کے منافی ہے۔ درخواست گزار کا کہنا ہے کہ آئین کے آرٹیکل 175 میں کی گئی ترمیم آرٹیکل 203 کے منافی ہے اور آئینی ترمیم کے ذریعے اعلیٰ عدلیہ کے اختیارات محدود کر دیے گئے ہیں۔
یہ ناظرین چلتے ہیں سیدھے اسلام آباد جہاں پر موجود ہیں پاکستان کے سینئر تجزیہ نگار جناب عمر ریاض عباسی صاحب۔ السلام علیکم جناب عباسی صاحب، میں آپ سے یہ پوچھنا چاہوں گا کہ فوجی عدالتوں کا قیام، اس کی ضرورت کیوں پیش آئی؟
وعلیکم السلام۔
جی شکریہ۔
بہت شکریہ۔ دیکھیں، سب سے پہلی بات تو یہ ہے کہ پاکستان ایک ایسا ملک ہے کہ جو دہشت گردی کے خلاف گزشتہ چند دہائیوں سے فرنٹ لائن سٹیٹ کا رول پلے کر رہا ہے، اور جو وار آن ٹیرر تھی وہ آج پاکستانیوں کے لیے اپنی جنگ بن چکی ہے، جس کے لیے ہم نے غالباً کم و بیش 60,000 قربانیاں دی ہیں، جن میں سویلین لوگ ہیں، لا انفورسمنٹ ایجنسیز کے اس میں اسٹوڈنٹس بھی ہیں، اس میں آرمی کے لوگ بھی ہیں۔ تو اتنی قربانیوں کے بعد پوری قوم ایک پیج پہ اکٹھی ہوئی اور انہوں نے یہ فیصلہ کیا کہ اب ہم مزید لاشیں نہیں اٹھا سکتے، اور ایسی قانون سازی کی ضرورت ہے کہ دہشت گردی کے قوانین میں جو سقم پایا جاتا ہے اس کو دور کیا جائے، اور دہشت گردوں کا ٹرائل کیا جائے، اور جو معروضی حالات ہیں ان سے ہٹ کے غیر معمولی عدالتیں ہوں، کیونکہ ججز جو ہے آپ کو پتہ ہے یہاں سویلین کورٹس کے اندر وہ لٹکانے میں جو تھوڑا ہیزیٹیٹ کرتے ہیں ڈر کی وجہ سے، کالعدم جماعتوں کی دھمکیوں کی وجہ سے۔ تو ضرورت پیش آئی کہ ایسا ٹرائل کیا جائے، ملٹری ٹرائل کوئی فوجی عدالت ہی کر سکتی ہے بلا خوف و خطر، تاکہ یہ ملک جو ہے اندرونی اور بیرونی خطرات سے محفوظ ہو۔ اس سلسلے میں 21ویں آئینی ترمیم کی جو ہے وہ تجویز پیش کی گئی، اور پارلیمنٹ کے اندر اسے پوری جو ہے وہ اکثریت سے منظور کیا گیا، کوئی ووٹ اس کے خلاف نہیں آیا۔ میں اتنا عرض کروں کہ پاکستان جو ہے وہ 18 کروڑ افراد کا ملک ہے، صرف جماعت اسلامی یا جے یو آئی کا نام پورا پاکستان نہیں ہے۔ یہ ضرور ان کو اظہار رائے کی آزادی ہے، لیکن جیسے آپ نے اپنے انٹرو میں بڑی خوبصورت بات کی، 90% مدارس پاکستان میں امن کی، محبت کی، رواداری کی تعلیم دیتے ہیں، لیکن 10% مدارس ایسے ہیں جن کی فنڈنگ سعودی عربیہ سے ہوتی ہے، جن کی فنڈنگ بحرین سے ہوتی ہے، جن کی فنڈنگ قطر سے ہوتی ہے، جن کی فنڈنگ ابوظہبی سے اور دبئی سے ہوتی ہے۔ تو ہم کیوں ہیزیٹیٹ کرتے ہیں؟ فضل الرحمان صاحب اور جماعت اسلامی اور دیگر لوگ جنہیں عمرے بھی کروائے جاتے ہیں، حج بھی کروائے جاتے ہیں، عالی شان مساجد اور مدارس بھی بنائے جاتے ہیں، سلیبس بھی وہاں سے آتا ہے، کفر اور شرک کے فتوے پر مبنی کتابیں اور لٹریچر بھی وہاں سے آتا ہے، یہ پوری قوم کو پتہ ہے، اور اب میڈیا نے اویئرنس دے دی ہے، تو لہذا انہیں پتہ ہے چور کی داری میں ٹنکا۔ اب وہی شور مچائے گا جسے پتہ ہے کہ میرے مدرسے کے اندر فرقہ وارانہ لٹریچر موجود ہے، وہ اسے پتہ ہے کہ میں جمعے کے اندر شیعہ کو کافر اور بلیروی کو مشرک کہتا ہوں، تو اسے تو گھبرانا ہے، اس لیے کہ اس کا ٹرائل ہوگا، اور اسے پوری قوم کو بتانا ہوگا کہ یہ منافرت پر مبنی تمہیں کس نے اتھورائز کیا فتوے کی مشین، کہ تم نے داخل اور خارج کا رجسٹر سمجھ رکھا ہے کہ جسے اسلام میں داخل کر دو، جسے چاہے خارج کر دو۔ اب وہ وقت گزر گیا، جنرل ضیاء الحق کا دور چلا گیا، اب یہ دور ہے 21ویں صدی، اور پاکستان کا ہر نوجوان میڈیا کے تھرو اویئر ہے، اور اس دوا ربیع الاول میں محرم میں الحمدللہ ایک باہمی ہمانگی کا، یکجہتی کا مظاہرہ ہوا۔ میں آپ کو تازہ ترین مثال دیتا ہوں، 12 ربیع الاول کو اسلام آباد کے جلوس میں میں خود شامل تھا، اور اہل سنت کی طرف سے ہمارا جلوس آیا، تو امام بارگاہ اثنا عشری جو G62 اسلام آباد کے اندر ہے پارلیمنٹ سے چند فاصلے پر، وہاں پر ہمارے شیعہ بھائیوں نے ہمارے لیے سٹال لگایا، سبیلیں لگائیں، और वहाँ पे इस्तकबालिया लगा हुआ था, और ये इमाम बारगाह लाल मस्जिद से चंद कदमों के फासले पर है, और हमने वहाँ पे ये नारा लगाया और सब लोगों ने लगाया कि सुनी शिया भाई भाई, इकट्ठे वहाँ पे आका अलैहिस्सलाम के मिलाद का जश्न मना रहे थे। इसी तरह मुहर्रम के अंदर जो अहले सुन्नत हैं वो हमारे शिया भाइयों के साथ इमाम अली मकाम की जो शहादत है उसको खराज अकीदत पेश करने के लिए इकट्ठे होते हैं। तो जब से सऊदी फंडिंग आई है उसके बाद ये सारे मामलात हुए हैं, तो आप मेरे ख्याल में कानून साजी होगी, लोग लटकना शुरू हो गए, तो कुछ लोगों को मेरे ख्याल में प्रॉब्लम हो रही है। वही मुनव्वर हसन साहब जो कल कहते थे कि दहशतगर्द शहीद हैं और पाक फौज के जवान शहीद नहीं हैं, तो ऐसे हालात में डॉक्टर ताहिरुल कादरी जैसा स्कॉलर जिसने 600 सवाद पे फतवा भी दिया पूरे पाकिस्तान और दुनिया के अंदर बड़ी उसको पजीराई मिली, जिसमें खारजियों की अलामतें बयान की गई कि हुम केलाब हुम नार, ये जहन्नमी कुत्ते हैं, ये मुसलमानों को कत्ल करेंगे, मुशरिकीन से दोस्ती करेंगे, तो ये अब एक्सपोज हो चुके हैं। और अब लाल मस्जिद का खतीब मौलवी अब्दुल अजीज जो पिछले दिनों मेरे साथ एक प्रोग्राम में टीवी टॉक शो में था, वो ये साबित नहीं कर सका कि पाकिस्तान का आइन जो है वो गैर शरी है, वो उसे गैर शरी कहता था जो आइन खत्म नबूवत को प्रोटेक्ट करता है। तो जब मैंने उनके सामने ये हदीस पढ़ी कि खारजी जहन्नमी कुत्ते हैं और इनको मारने वाला सबसे बड़ा शहीद है, तो जावेद चौधरी एक्सप्रेस न्यूज के एंकर को अपना प्रोग्राम 2 घंटे की बजाय 1 घंटे का करना पड़ा। एक्सप्रेस चैनल अपारा लाल मस्जिद से चंद कदमों के फासले पर है, मुझे धमकियां मिली, लेकिन आज अल्हम्दुलिल्लाह मैं आपके सामने बैठा हूं। वो कहते हैं ना मारने वाले से बचाने वाला ज्यादा बड़ा है, तो इन तकफीरियों और खारजियों से डर कर अब कौम नहीं बैठेगी, हम नहीं बोलेंगे तो कौन बोलेगा, कल हमारे घरों में ये लाशें आएंगी, हमारे बच्चे मर रहे हैं, हमारी कौम मर रही है। इसलिए नेशनल कॉन्सेंसस है, 1-2 लोगों को अगर तहफुजात हैं, रिजर्वेशन हैं, वो कौम को बताएं। अगर उनके मदारस के अंदर ऐसा लिटरेचर नहीं है, वहां बारूद नहीं है, वहां दरूदो सलाम है, अमन की तालीमात हैं, तो ठीक है वो उस कौमी धारे में आए। पूरी कौम एक तरफ है और आप एक छोटा सा टोला लेकर प्रेशराइज कर रहे हैं, ऐसा नहीं चलेगा, अब पूरी कौम को शऊर आ चुका है।
बहुत शुक्रिया, मैं फिर हाजिर हूँ आपकी खिदमत में। चलते हैं कराची जहाँ पर मौजूद है पाकिस्तान के एक और तज़ीन नगार खुर्रम ज़की साहब। अस्सलाम वालेकुम जनाब खुर्रम ज़की साहब, मैं आपसे पूछना चाहूंगा कि अभी जनाब उमर रियाज अब्बासी साहब ने अपनी गुफ्तगू में कहा कि अब जो ये कानून बना है फौजी अदालतों के क्याम का, इससे दहशतगर्दी से मुतालिक जो पहले कानून थे और जिसमें किसी हद तक खामियां पाई जाती थी वो अब दूर हो जाएंगी और फौजी अदालतें पूरी कुव्वत के साथ जाहिर है कि उस पर अमल दामद करेंगी। मैं पूछना चाहूंगा कि आया खामी कानून में थी या अज्म हिम्मत और हौसले की कमी थी?
जी सबसे पहले तो मैं आपके टीवी चैनल के तवस्सुत से, इसके वसीले से तमाम मुसलमानों को रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम और इमाम जाफर सादिक अलैहिस्सलाम की विलादत की मुबारकबाद देता हूँ।
शुक्रिया।
आज का दिन कई हवालों से हमारे लिए बहुत अहमियत का हामिल है। एक तो इसका यकीनन एक शरई और दीनी पस मंजर है कि आज रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की विलादत का दिन है, इमाम जाफर सादिक अलैहिस्सलाम की विलादत का दिन है, और एक हफ्ता है वहदत मुसलमानों में इत्तेहाद और यकानियत के हवाले से भी मनाया जाता है। इसके साथ साथ जिस मौजू पर आज हम गुफ्तगू कर रहे हैं, यानी ये जो तकफीरी खवारिज हैं, ये तकफीरी दहशतगर्द हैं, इसके हवाले से आया कवानीन मौजूद नहीं थे या अज़्म की कमी थी, बात वाज़ह है। देखें जी, कवानीन मौजूद थे, दहशतगर्दों को सजाएं दी जा चुकी थी, फांसी की सजाएं हो चुकी थी, और पिछली साबका हुकूमत ने बदकिस्मती से बैन अल-अक़वामी दबाव के तहत, अंदरूनी दबाव के तहत इन दहशतगर्दों को फांसी की सजाओं पर अमल दरामद को मौखर कर दिया था, उसको मौतल कर दिया था, और यह वजह बनी कि पाकिस्तान में दहशतगर्दी का सिलसिला यानी एक ना खत्म होने वाला सिलसिला शुरू हुआ। बात यह है कि 9 दहशतगर्दों को अभी तक फांसी दी जा चुकी है, जिनमें GHQ पर हमला करने वाला मुजरिम दहशतगर्द उस्मान, डॉक्टर अकील उर्फ उस्मान, और इसके साथ साथ दीगर कई लोग हैं। कल कुछ दहशतगर्दों को आज सुबह फांसी दी गई और फिर कल अकरम लाहौरी को फांसी दी जा रही है, जो कि ईरानी कैडेट्स पर हमले पर हमले में मुलविस था, सादिक गंजी शहीद के कत्ल में मुलविस था, मोमिनपुरा लाहौर में 23 अफराद के कत्लेआम में मुलविस था, और इस तरह से बेशुमार दहशतगर्दी के वाकयात में मुलविस था। बात यह थी कि अगर इन दहशतगर्दों को بر وقت سزائیں دی جاتی، ان تکفیری خوارج کو سزائیں کی سزاؤں پر عمل درآمد ہوتا تو یہ سلسلہ یہاں تک نہیں پہنچتا. لیکن انفارچونیٹلی حکومت، موجودہ حکومت، سابقہ حکومت، یہ اس مسئلے کو اتنی سنجیدگی سے نہیں لے رہے تھے. موجودہ حکومت تو ان وے ان کی اتحادی تھی ان تکفیری خوارج کی. پنجاب کی حد تک اگر میں بات کروں تو کھلے عام انہوں نے سپورٹ کی ہے، اور سابقہ حکومت بھی بین الاقوامی دباؤ کے تحت اور اپنی مقامی مجبوریوں کے تحت اس دہشت گرد گروہ کے خلاف کوئی مؤثر اقدامات نہیں اٹھا رہی تھی. یہ پاکستان کی مسلح افواج کا فیصلہ ہے. میں کھل کر کہوں گا موجودہ حکومت یقیناً ایک دباؤ کے تحت جب آرمی پبلک اسکول پر اس تکفیری دہشت گروہ نے بہیمانہ حملہ کیا، اس کے بعد مجبور ہوئی جب بے تحاشا عوام کی طرف سے دباؤ بڑھا اور مسلح افواج کی طرف سے بھی دباؤ بڑھا کہ اب اس ناسور کا خاتمہ ضروری ہے، تو اس کے بعد موجودہ حکومت ان یہ اقدامات اٹھانے پر مجبور ہوئی، جس میں دیگر تمام سیاسی جماعتوں نے بھی اس کے ساتھ تعاون کیا. لیکن یہاں پر یہ بات بھی ذہن میں رکھیں کہ دو جماعتیں ایسی ہیں، ایک جماعت اسلامی اور دوسرا جمعیت علماء اسلام، جو ابھی تک اس حوالے سے پس و پیش کا شکار ہیں اور ان تکفیری دیوبندی دہشت گردوں کی ان وے سپورٹ کرنے میں ملوث ہیں. یعنی ان کے رہنما جاتے ہیں انہی تکفیری خوارج جن کو سزائیں دی جا رہی ہیں، جن کے جنازے انجمن سپاہ صحابہ کی قیادت پڑ رہی ہے، جن کے فوٹو یہ لوگ چلا رہے ہیں اور جن کو اون کر رہے ہیں آج، انہی کے جنازے یہ انجمن سپاہ صحابہ آج پڑ رہی ہے. انہی کے ساتھ سراج الحق صاحب ہمیں جھنگ کے دورے کرتے ہوئے نظر آتے ہیں، لاہور میں ہمیں، منصورہ میں اپنے ہیڈ کوارٹر میں انہی تکفیری دیوبندی دہشت گردوں کو ویلکم کرتے ہوئے نظر آتے ہیں. بات یہ ہے کہ جمعیت علماء اسلام اور جماعت اسلامی، ان دونوں کے کندھوں پر سب سے زیادہ ذمہ داری عائد ہوتی ہے کہ پاکستان کی بڑی مین اسٹریم جماعت ہونے کے باوجود وہ ان مٹھی بھر دہشت گردوں کی پشت پناہی نہ کریں اور ان کو سائیڈ لائن کریں اور کسی بھی قسم کے مسلکی اور فرقہ وارانہ تعصب میں نہ پڑیں. لا محالہ فضل الرحمان صاحب یہ کہتے ہیں کہ مدارس دہشت گردی میں ملوث نہیں ہے. شادیب خانزادہ نے کل پوری وہ لسٹ پیش کی ہے کہ کون کون سے دہشت گرد ان مدارس سے تعلق رکھتے تھے، یعنی بیت اللہ محسود، حکیم اللہ محسود، مولوی فضل اللہ، اور ایک طویل فہرست ہے، یعنی جو سوسائڈ بامبنگ کا جو ماسٹر مائنڈ تھا قاری حسین، وہ بھی مدرسے سے تعلق رکھتا تھا. تو یہ اس طرح سے اب لوگوں کی آنکھوں میں دھول نہیں جھونکی جا سکتی. فیصلے کا وقت آ چکا ہے. مسلح افواج اپنا بھرپور کردار ادا کر رہی ہیں. دہشت گردوں کو پھانسی شروع ہو چکی، اور شروع میں جو بعض حلقوں کی جانب سے یہ اعتراض اٹھ رہا تھا کہ کیا آیا جناب صرف ان لوگوں کو پھانسی دی جائے گی جو مسلح افواج پر حملے میں ملوث ہیں، اور 50,000 پاکستانیوں کے قتل عام میں جو گروہ ملوث ہیں ان کو پھانسی نہیں دی جائے گی. مسلح افواج نے اپنے عمل سے ثابت کیا ہے کہ ان لوگوں کو بھی پھانسی دی جائے گی جو کہ کسی بھی عام پاکستانی کے قتل عام میں ملوث ہیں. یہی وجہ ہے کہ آئینی ترمیم، جو 21ویں آئینی ترمیم ہوئی ہے، اس میں یہ بات شامل کی گئی ہے کہ فرقے اور مسلک کے نام پر جن لوگوں نے قتل عام کا بازار گرم کیا ہے ان کو بھی انہی کلاف کے تحت، انہی فوجی عدالتوں کے تحت سزائیں دی جائیں گی.
تو بہت شکریہ. میں پھر آجوں گا خورم سے کیسا
عظم کی کمی تھی، اور اب مسلح افواج کی ایک انیشیٹو کی وجہ سے وہ عظم اب ہمیں دوبارہ نظر آ رہا ہے.
جی بہت شکریہ. میں پھر آجوں گا. چلتے ہیں برسلز جہاں پر موجود ہیں پاکستانی امور کے ماہر جناب فیصل خان صاحب. السلام علیکم جناب.
وعلیکم السلام.
فیصل خان صاحب، بات یہ ہو رہی ہے کہ کل بل منظور ہو گیا دونوں ایوانوں سے، آج اس پر دستخط بھی ہو گئے، لیکن مدارس کے تحفظ کے بہانے جمعیت علماء اسلام اور جماعت اسلامی نے ووٹنگ میں حصہ نہیں لیا. مدارس، میں پھر کہنا چاہوں گا کہ انتہائی مقدس مقامات ہیں. مدارس انسانیت کا درس دیتے ہیں، اخلاقیات کا درس دیتے ہیں، اسلامی تعلیمات، جو اصل اسلامی تعلیمات ہیں، ان کا درس دیتے ہیں. اور میں کھل کے کہوں کہ اگر مدارس نہ ہوتے تو آج عالم اسلام میں انسانیت اور انسانی اقدار کا شائبہ بھی نہ ہوتا. تو ظاہر ہے کہ مدارس نے جتنی خدمت کی ہے اتنی خدمت کسی بھی مکتب نے نہیں کی ہے یا کسی بھی ادارے نہیں کی ہے. تو مدارس کو نقصان بہرحال نہیں پہنچنا چاہیے، لیکن جیسا کہ ایک طویل فہرست آ رہی ہے مدارس کی پاکستان میں بعض کہ ان میں انتہا پسندی اور شدت پسندی اور دہشت گردی کو رواج دیا جاتا ہے، تو ایسے مدارس کی آڑ میں دہشت گردی کے خلاف جنگ میں شریک نہ ہونا کہاں تک جائز ہے؟
بسم اللہ الرحمن الرحیم. دیکھیے، اس میں تو کوئی دو رائے نہیں کہ جو اس وقت ایک قدم اٹھایا گیا ہے حکومت کی جانب سے اور دہشت گردی کو کچلنے کے لیے جو فوجی عدالتیں انہوں نے قائم کی ہیں، میں سمجھتا ہوں کہ یہ بہت اچھا اقدام ہے اور یہ بہت پہلے ہو جانا چاہیے تھا. देखिए सबसे बड़ी बात तो हमें देखना ये कि ये सारा मामला जो हुआ है उसकी अगर अगर बुनियादी तौर पर अगर आप वजह देखें तो मैं समझता हूँ उसकी वजह भी बुनियादी हमारी इस्लामी जमातें ही रही हैं। क्योंकि देखिए अगर इस्लामी जमातें अपना रोल अगर सही मानों में किरदार अदा करती तो मैं नहीं समझता कि आज सूरत हाल इतनी ख़राब होगी। और अब जो आपने बात की है मौलाना फजल रहमान साहब की, तो देखिए मौलाना फजल रहमान साहब बुनियादी तौर पर मैं इसलिए आपसे खुल के बात कर रहा हूँ कि मैंने इस हवाले से जो अदालतें बनने से पहले जब ये मामला शुरू हुए थे तो कुछ हमसे मशवरे लिए गए थे, तो हमने उनको ये बात कही थी कि ये अब बात अजहर मिन शम्स है कि पाकिस्तान के अंदर कुछ ऐसे स्कूल ऑफ थॉट हैं जो कि फ़िरका वारियत की बुनियाद का मवाद पढ़ाते हैं और उसी मवाद के पस मंज़र के अंदर उनको वहाँ पर तालीम दी जाती है। अब जब वहाँ से फारिग तहसील जो लोग निकलते हैं तो वो फिर इस किस्म की दहशतगर्दी जो दहशतगर्द की जो आलमी तंजीमें हैं, सबसे बड़ी बात यह कि पाकिस्तान के अंदर तो दहशतगर्द का मटेरियल आपको मिल जाता है लेकिन उस मटेरियल को यूज़ बैन अल-अक़वामी कुव्वतें करती हैं, तो उन बैन अल-अक़वामी कुव्वतों को वो मटेरियल ये मदरसे दरियाफ जो है ये दस्तियाब करते हैं। तो बुनियादी तौर पर यही एक वजह थी जिसकी कि मौलाना फजल रहमान साहब ने मुखालफत की, जमात इस्लामी ने मुखालफत की और मैं समझता हूँ ये बहुत गलत है। लेकिन देखिए इसमें एक चीज़ और ये भी है कि जो सबसे बड़ी बात है कि मौजूदा हुकूमत जो है उस पे भी हमें बड़े तहफ़ुज़ात हैं। अब आप देखिए कि कल जो तरमीम इन्होंने करवाई है उस तरमीम में इन्होंने एक बात बड़ी कही, बड़ी अजीब है जिससे कि बड़ा एक वहम पैदा हो सकता है कि उन्होंने ये कहा है कि 2002 के अंदर जो सियासी जमातें ऑर्डिनेंस के तहत जो रजिस्टर्ड हुई हैं उन सियासी जमातों का कोई भी आदमी फौजी अदालत में पेश नहीं हो सकेगा। तो देखिए बुनियादी तौर पर जवाब तो ये बात यहाँ मशकूक हो जाती है क्योंकि ये तो सब जानते हैं कि तमाम सियासी जमातों के पास भी अपने वॉरियर हैं और सियासी जमातें ही इन दहशतगर्दों को मजहब की बुनियाद पर इस्तेमाल करती हैं। दुनिया जानती है कि जब बेनजीर भुट्टो साहब आई थी तो बेनजीर भुट्टो साहब ने मुल्ला उमर को कहा था कि आपका सर आपका हाथ मेरे सर के ऊपर है। इसी तरह लोग सब जानते हैं कि जमात इस्लामी को ने इस्तेमाल किया था पीपल्स पार्टी के खिलाफ, जमात इस्लामी के खिलाफ अफगान मुजाहिदीन को इस्तेमाल किया गया था, नवाज शरीफ साहब ने उसामा बिन लादन को इस्तेमाल किया था। तो बुनियादी तौर पर देखना यह है कि क्या ये जो अदालतें बनेंगी उसके अंदर अगर ये बात अगर हम ये छोड़ देंगे कि मदरसों को छोड़ दिया जाए या दीनी मामलात को छोड़ दिया जाए, ये बात नहीं है। अगर आपने इसमें अगर सही मानों में अगर रिजल्ट लेना है और सही मानों में कोई नतीजा अखज करना है तो आपको सिर्फ ये देखना होगा कि दहशतगर्द कौन है। मदरसों को इस तरह निकालना जमात इस्लामी की तरफ से और मौलाना फजल रहमान की तरफ से मैं समझता हूँ कि इंतहाई गलत बात है और इस पे बहुत अभी ये आप ही की बात नहीं बल्कि बहुत से आलमी तौर पे भी जिस तरह जो लोग हैं दूसरे इस्लामी मुल्क हैं उनको भी इस पे तहफुजात आ गए हैं कि क्यों मौलाना फजल रहमान साहब ने और जमात इस्लामी ने इसकी मुखालफत की जबकि वो ये खुद कह रहे थे कि इन दहशतगर्दों की वजह से इस्लाम बदनाम हो रहा है।
बहुत शुक्रिया नाजी, हमारी गुफ्तगू जारी है अपने मुअज्ज़ज़ मेहमानों से मगर यहाँ पर एक मुख्तसर सा वक्फा लेते हैं। एक बार फिर आपको खुशामदीद कहते हैं। उमर अयाज अब्बासी साहब, जो ये कहा जा रहा है कि फजल रहमान साहब ने इसलिए वोटिंग में हिस्सा नहीं लिया कि उन्होंने जो तजावीज़ पेश की थी हुकूमत को, हुकूमत ने उन्हें मुस्तरद कर दिया, क्या तजावीज़ थी वो आपके ख्याल में?
पूरा
उमर अयाज अब्बासी साहब
देखें, हमारे ज़राए के मुताबिक 17 नवंबर को इस्लामाबाद में एक मीटिंग हुई थी और उस मीटिंग के अंदर पहली मरतबा काफ़ी अरसे के बाद मौलाना फजल रहमान जो है वो कलदम जो जमात थी सिपाही सहाबा जिसने नाम बदला अब मिल्लत इस्लामिया रखा और फिर अहले सुन्नत वल जमात, लेकिन काम उनका वही था तकफीरियत और दहशत फैलाना और लोगों के खिलाफ कुफर के फतवे, और उनका एक मिलिटेंट गिरोह है जो लश्कर जंगवी के नाम से ऑपरेट करता है पाकिस्तान में, जो हज़ारा बरादरी की किलिंग्स में मुलविस रहा और वो लश्कर जंगवी का अमीर मलिक के साथ जो श्रीलंकन टीम पर हमले में मुलविस पाया गया और आज अदालत ने कहा कि 10 जनवरी को तलब करें लेकिन पुलिस जो है वो कहती है सिक्योरिटी वजूहत की बिना पर तलब नहीं करेंगे। ये लोग 17 नवंबर को इस्लामाबाद में इकट्ठे हुए, मौलाना फजल रहमान भी थे और इनकी जो वफाकुल मदारस है जो एक तंजीम है जो मदारस का निसाब तरतीब देती है उमूर चलाती है वो सारे उसमें इकट्ठे थे। तो मौलाना फजल रहमान की मुझे जो एक मजबूरी समझ आती है वो उन पर खुदकुश हमले एक दो हुए थे और वही नहीं तकफीरियों ने किए थे कि आप जब कहते हैं दहशत न फैलाओ दहशतगर्दी की बात न करो तो आप हमसे अलग हो रहे हैं। तो मौलाना फजल रहमान पर बड़ा दबाव था, उन्होंने अपनी जान को महफूज करने के लिए दोबारा सिपाही सहाबा का साथ लिया और वहाँ पर यकीन दहानियाँ करवाई अहमद लुधियानवी साहब को कि हम इकट्ठे हैं और इस तरमीम के हवाले से कोई भी कार्रवाई अगर लश्कर जंगवी या अहले सुन्नत वल जमात या मदारस के हवाले से होती है तो मैं उसके खिलाफ जो है वो बात करूँगा। तो यही रिजर्वेशन थी मौलाना फजल रहमान की कि देवबंदी मदारस जो वफाक मदारस के तहत हैं उनके अंदर कुछ ऐसे मशकूक जो लोग पाए जाते हैं उनको ना छेड़ा जाए, सिलेबस को ना छेड़ा जाए, हमारी फंडिंग जो है उस हवाले से हमें जो है वो न पूछा जाए, उसका जो अकाउंटेबिलिटी है वो सारी चीज़ें आज़ाद रखी जाएँ और हमारे किसी भी शख्स के खिलाफ कोई कार्रवाई ना हो। तो जाहिर है जब ये बातें मानने वाली तो नहीं है, अगर एक शख्स एक मदरसे से पकड़ा जाता है, जैसे लाल मस्जिद के अंदर देखें मौलाना अब्दुल अजीज और उम्मे हसान ने अबू बकर अल बगदादी दाइश का सरबरा उसकी बैत की हुई है, फिर जामे अफसा की बच्चियों की वीडियो पूरी कौम ने देख ली है और उन्होंने कहा हम फिदाई हमले करेंगे। और अभी एक पाकिस्तानी चैनल का मैं पिछले दिनों देख रहा था जामे अफसा की तालिबात से इंटरव्यू करते हुए, तो उन्होंने कहा हाँ हम खिलाफत इस्लामिया के क्याम के लिए अबू बकर अल बगदादी को वेलकम करेंगी, वो हमारे अमीरुल मोमिनीन हैं और इसके लिए हमें फिदाई हमले या खुदकुश हमले तक जाना पड़ा तो हम जाएंगी। और ये वो लाल मस्जिद है जो इस्लामाबाद पार्लियामेंट हाउस से चंद कदमों के फासले पर है। तो मैं पूरी कौम के सामने एक सवाल रखना चाहता हूँ, आलम इस्लाम के इतने बड़े दानिश्वर हजरात सुन रहे हैं कि मस्जिद अल्लाह का घर है और सबसे पुरामन जगह होती है। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने अदालत भी मस्जिद के अंदर लगाई, मस्जिद के अंदर कोई भी शख्स आ जाता वो अमान में आ जाता। ये कौन सी मसाजिद है जहाँ पे बारूद जमा किया जाता है, ये कौन सी मसाजिद है जहाँ पे खुद कुछ जैकटें जो है वो तैयार की जाती हैं, जहाँ पे तकफीरियत का दर्स होता है, जहाँ पे जुमे के खुतबात के अंदर पाक आर्मी के खिलाफ नारे लगाए जाते हैं। और यही अब्दुल अजीज साहब जो कहते रहे पिछले जुमे में लोगों को कि आप पाक फौज के लोगों का जनादा ना पढ़ाएं, दहशतगर्दों का पढ़ें, इसलिए कि वो पाक फौज माजल्ला वो शहीद नहीं है। तो ऐसे खवारिज की जो अलामात जो 14 निशानियां किताबुल फितन के अंदर बुखारी और मुस्लिम में नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया एहदासुल इस्नान कि ये गनी दाढ़ी वाले होंगे, इनका तयबंद लटका होगा, इनका सर गंजा होगा और ये लोग दीन से ऐसे निकलेंगे जैसे तीर कमान से निकलेगा और ये कमसिन होंगे और ये दज्जाल के जमाने तक निकलते रहेंगे और अगर मैं इनके जमाने में होता तो कौम आदो समूद की तरह इन्हें कत्ल करता, ये जहन्नमी कुत्तों में से बदतरीन कुत्ते होंगे, वह हम शरुल खलायक और ये मखलूक में से सबसे बदतरीन होंगे। ये कौम को क्यों नहीं एजुकेट किया जाता? डॉक्टर तहरुल कादरी साहब का जो फतवा है मैं समझता हूँ इस वक्त जरूरत है पीस स्टडी के लिए, पूरी कौम की आंखें खोलने के लिए मीडिया के सामने कि अपने घरों में अपने मोहल्लों में अपनी मसाजिद में इन बदनुमा चेहरों को पहचानो जो इस्लाम का लिबादा ओढ़कर तुम्हारे लोगों के सरों के साथ फुटबॉल खेलते हैं, तुम्हारे बच्चों के मासूम बच्चों के चेहरों पर गोलियां मारते हैं। ये इस्लाम नहीं है, ये तो इंसानियत भी नहीं है, ये वहशत है, ये भेड़िया नुमा इंसान है, इन्हें एक्सपोज करना होगा। और मौलाना फजल रहमान और जमात इस्लामी की पॉलिसी की बका इसी में है कि कौम के साथ खड़े हूं। आज अगर वो ना खड़े हुए तो मेरे प्रोग्राम की वसादत से लिख लें कि वो भी इसी फहरिस्त में आएंगे और दहशतगर्दों के सिंपथाइजर्स जितने भी हैं पूरी कौम की डिमांड आज है। हम गली मोहल्लों में जाते लोग कहते हैं जो इनका हमदर्द है, जो इनको फंडिंग करता है, जो इनका सिंपथाइजर है, जो इनको लॉजिस्टिक सपोर्ट देता है, उन सबको भी इंसाफ के कटहरे में लाएं। तो फिर ऐसा ना हो कि एक दिन मौलाना को भी अदालत का रुख करना पड़े जैसे अब्दुल अजीज साहब के वारंट निकले हुए हैं। तो हमें सफाई करनी होगी बिला तफरीक मजहब व मसलक, इस मुल्क को अमन और आशती का गहवारा बनाना होगा, वही दौर लौटाना होगा कि रबीउल अव्वल और मुहर्रम के अंदर एक जैसी यकजहती नजर आए। मैं अफसोस के साथ कहूंगा कि यहां पर सिर्फ या रसूल अल्लाह और लब्बैक या हुसैन कहने वालों को मारा जा रहा है जनाब पाकिस्तान के अंदर, और ये सऊदी अरेबिया करवा रहा है 80% फंडिंग और दहशतगर्दी उसी वजह से हो रही है, आले सऊद की वजह से। तो नवाज शरीफ साहब को शहजादों को यह भी पैगाम देना चाहिए कि इनफ इज इनफ, हमारा अपना मुल्क है, अपनी टेरिटरी है, खुदारा हम इतने आपके मकरूज नहीं हैं या इतना एहसान आपका हमारे ऊपर नहीं है, पाकिस्तान एक खुद मुख्तार मुल्क है, आप जो है ये फंडिंग बंद करें और ये जितना भी जो आप लॉजिस्टिक्स दे रहे हैं देवबंद मदारिस को इस पर पाबंदी लगाई जाए तब जाके दहशतगर्दी खत्म होगी।
बहुत शुक्रिया खुर्रम ज़की साहब, जो कानून बनाया या इससे पहले जो फैसले किए हुकूमत ने उसमें कि ये भी था कि वजारत खजाना और मरकजी बैंक ऑफ पाकिस्तान को ये अहकाम और हदायात जारी कर दी गई हैं कि जो पैसे आ रहे हैं बाहर से उन पर नजर रखी जाए, तो क्या वो मदारिस जिन पर शुबा है कि वो दहशतगर्दी को रवाज देते हैं, इंतहा पसंदी की हमायत करते हैं, उनको जो बाहर से फंडिंग मिल रही है वो फंडिंग मुनक़ता हो जाएगी?
देखिए जी, इस सवाल का जवाब देने से पहले मैं एक चीज़ ऐड करना चाहूँगा, उमर अब्बासी साहब ने बहुत अच्छी बात की। مولانا فضل الرحمان جو بذات خود ایک معتدل آدمی ہے، لیکن پچھلے گزشتہ دنوں مسلسل ان کے اوپر حملے ہوئے، خود کش حملے ہوئے اسی تکفیری دیوبندی دہشت گرد گروپ کی طرف سے، اور جس کی وجہ سے لا محالہ ان کو مجبور ہو کے ان کے ساتھ بیٹھنا پڑا. میں عرض کروں گا کہ جہاں اسی دہشت گرد گروپ نے، انہی خارجیوں نے شیعہ مسلمانوں کا قتل عام کیا، جہاں ہمارے بریلوی سنی مسلمانوں کا قتل عام کیا، وہاں انہوں نے ساتھ ساتھ معتدل مزاج دیوبندی علماء کا بھی قتل عام کیا ہے. میں آپ کے سامنے مثال پیش کروں گا مولانا حسن جان کی، جن کو پشاور میں اسی تکفیری ٹولے نے ایک حملے میں جاں بحق کیا، شہید کیا تھا. تو بات یہ ہے، اور پھر یہ جب انہوں نے اسکول پر حملہ کیا تو اسی دہشت گرد ٹولے نے کسی بچے کا مسلک نہیں پوچھا، مذہب نہیں پوچھا. یہ ہر پاکستانی کے دشمن ہیں، یہ ہر مسلمان کے دشمن ہیں. یس، یہ بات صحیح ہے کہ اس دہشت گرد ٹولے کو بعض دیوبندی مدارس کی پشت پناہی حاصل ہے، بعض تکفیری دیوبندی علماء کی پشت پناہی حاصل ہے، سو کالڈ علماء جو کہ پورے پاکستان میں سعودی ایما پر، یہ بات بالکل صحیح ہے عمر عباسی صاحب کی، سعودی ایما پر پورے پاکستان میں دہشت گردی کو رواج دے رہے ہیں. بعض عرب ریاستیں ان کو کھل کر مدد کر رہی ہیں. بات یہ کہ اسٹیٹ بینک آف پاکستان کو یہ ہدایت تو بہت پہلے جاری کر دی گئی، لیکن اس حوالے سے کوئی عملی اقدام ابھی تک سامنے نہیں آ رہا ہے، اور مجھے نہیں لگتا کہ نیئر فیوچر میں ہم کوئی اس حوالے سے کوئی بڑی پابندی دیکھ سکیں گے. البتہ شاید مانیٹرنگ سخت کر دی جائے، کیونکہ یہ چیزیں حکومت کے ڈومین میں، بدقسمتی سے حکومت کا ایک سیگمنٹ خاص طور پہ، جیسے ہم دیکھ چکے ہیں رانا ثناء اللہ، رانا مشہود، ایک پورا ایک سیگمنٹ ہے نواز شریف صاحب کے ساتھ جو ان تکفیری دیوبندیوں کے ساتھ اتحاد میں ہے، ان کے ساتھ الائنس میں. اور پھر دوسری جانب جماعت اسلامی جو اپنا ایک، ہم سمجھ رہے تھے کہ سراج الحق صاحب کے آنے کے بعد سے اپنا رول چینج کرے گی، جو منور حسن صاحب کے زمانے میں اس کی پالیسی سامنے آئی، وہ کھل کر دہشت گردوں کی حمایت کر رہی تھی، یہاں تک کہ جو اجتماع عام ہوا وہاں پہ منور حسن نے طالبان کو، دہشت گردوں کو کھلے عام پاکستان میں قتل عام کی دعوت دی قتال کے نام پہ. قتال کس کے خلاف کروانا چاہتے ہیں، عوام کے خلاف، مسلح افواج کے خلاف، یا ان تکفیری دیوبندی دہشت گردوں کے خلاف؟ بدقسمتی سے جماعت اسلامی کی قیادت ابھی تک ان طالبان کو، انجمن سپاہ صحابہ کو، لشکر جھنگوی کو نام لے کر کنڈم نہیں کرتی. ریکارڈ اٹھا کے دیکھ لیں، بڑی مشکل سے ایک ٹی وی پروگرام ہے فرید پراچا سے بار بار پوچھنے کے بعد بمشکل ان کی زبان سے نکلا کہ ہم ان کی مذمت کرتے ہیں، ورنہ ابھی تک یہ ریکارڈ پہ آ کے کوئی بیان ان تکفیری دیوبندی دہشت گردوں کے خلاف نہیں دے رہے. نہ انجمن سپاہ صحابہ کا نام لیتے ہیں، نہ لشکر جھنگوی کا نام لیتے ہیں، یہاں تک کہ تحریک طالبان جو کھلے عام پاکستان کی مسلح افواج، سیکیورٹی اداروں، انٹیلیجنس اداروں پر حملے کر رہی ہے، بچوں کا قتل عام کر رہی ہے، مساجد پر حملہ کر رہی ہے، ان کی بھی نام لے کر مذمت نہیں کرتے. یہ جو مولوی عبدالعزیز کے حوالے سے، لال مسجد کے حوالے سے ایک بات کی جاتی ہے کہ جناب مسجد اللہ کا گھر ہے، یہ جو راولپنڈی میں آرمی کی مسجد پر حملہ ہوا تو اس وقت اس بغیرت عبدالعزیز کو خیال نہیں ہے کہ مسجد اللہ کا گھر ہے؟ اور ان جتنے نام نہاد مذہبی لیڈروں نے بیان دیا کہ جناب مسجد کے خلاف اور مسجد کو اٹھانے کے خلاف بات کی جا رہی ہے، مسجد کو اٹھانے کے حوالے سے بات کی جا رہی ہے، جب آرمی کی مسجد پر حملہ ہوا، وہاں بچوں کا قتل عام کیا گیا، نمازیوں کو قتل عام کیا گیا، جمرود میں مسجد پر حملہ کیا گیا طالبان کی طرف سے، اس وقت ان نام نہاد مذہبی علماء میں سے کسی بھی شخص نے مسجد پر حملے کی مذمت نہیں کی. لیکن جب ان کی مساجد جو کہ اصل میں فساد کے اڈے ہیں، اور وہ بعض مدارس، یہ بات صحیح ہے جیسے کہ پچھلے گیسٹ نے کہا کہ تمام مدارس کی بات نہیں ہو رہی، ان 10% مدارس کی بات ہو رہی ہے دیوبندی مدارس کی، جن کا اعتراف خود چودھری نثار صاحب نے پارلیمنٹ میں کیا کہ 10% مدارس دہشت گردی میں ملوث ہیں. تو 30,000 مدارس کا اگر 10% نکالے جائے تو 3,000 مدارس بنتے ہیں. تو ان مدارس کے خلاف اور ایسی مساجد کے خلاف جہاں کھلے عام فرقہ وارانہ باتیں کی جا رہی ہیں، ایک مسلک کو کافر قرار دیا جا رہا ہے، دوسرے مسلک کو مشرک قرار دیا جا رہا ہے، اگر جب تک ان مدارس اور مساجد کے خلاف کاروائی نہیں ہوتی ان کے پیش نمازوں کو، ابھی ہم نے لاہور میں دیکھا کیا ہوا، ان لوگوں نے ایک بچے کے ساتھ کس طرح سے زیادتی کی، جب تک ان مساجد اور مدارس کے خلاف کاروائی نہیں ہوتی پاکستان میں امن قائم نہیں ہو سکتا. ان کی نرسریز کو گراؤنڈ روٹ لیول سے
بہت شکریہ آپ کا بہت شکریہ پڑے گا ہمیں بہت شکریہ فیصل خان صاحب، آپ دیکھیں کہ جماعت اسلامیہ جمعیت علماء اسلام نے ووٹنگ میں حصہ نہیں لیا، لیکن پاکستان تحریک انصاف نے بھی ووٹنگ میں حصہ نہیں لیا. ان کا یہ کہنا تھا کہ ہم نے تو پہلے سے ہی 14 اگست کے بعد سے ہی جو ہے پارلیمنٹ کا بائیک آٹ کر رکھا تھا. تو جس طریقے سے دہشت گردی کا جو سانحہ ہوا پشاور میں، اس کے بعد تحریک انصاف نے اسلام آباد میں دھرنا ختم کر دیا، اور کل جماعتی کانفرنس میں وہ وزیراعظم نواز شریف کے ساتھ بغل میں بیٹھے، تو کیا دہشت گردی کے خلاف جنگ میں جانے کے لیے وہ اپنے ممبران کو قومی اسمبلی میں نہیں بھیج سکتے تھے؟
عمران خان صاحب بنیادی طور پر یہ سمجھتے ہیں، آپ کو یاد ہوگا کہ عمران خان صاحب سب سے پہلے اس بات کے حامی تھے کہ طالبان کے ساتھ جو ہے مذاکرات کیے جائیں، اور جبکہ اس وقت بھی ہم آپ کو یاد ہوگا کہ ہم نے آپ کے پروگرام میں بھی اور کئی بین الاقوامی چینلز پہ بھی میں نے کہا تھا کہ طالبان کے ساتھ مذاکرات نہیں ہونے چاہیے، کیونکہ ان کی جو ڈور ہے وہ غیر ملکی طاقتوں کے ہاتھ میں ہے، اور وہ پاکستان کے اندر جو بہت بڑے پیمانے پر قتل و غارت گیری پھیلا کر، فرقہ واریت پھیلا کر پاکستان کو غیر مستحکم کرنا چاہتے ہیں۔ اگر آپ ان کے ساتھ بات چیت کریں گے تو معاملات آپ کے ہاتھ سے نکل جائیں گے، اور لوگوں نے آج آپ نے دیکھا جیسا کہ مجھ سے پہلے ابھی عباسی صاحب نے کہا تھا کہ مولانا فضل الرحمان صاحب مجبور ہے، مولانا فضل الرحمان صاحب مجبور نہیں ہے، اصل میں مجبور عمران خان صاحب ہیں، کیونکہ عمران خان کے نہایت ہی قریبی ذرائع نے جو بہت ہی مرکز کے رہنما ہیں، انہوں نے ایک دو دفعہ مجھ سے اس بات میں مجھ سے مشورہ کیا تھا کہ وہ اس وقت کے پی کے کی حکومت ان کے پاس ہے، اور کے پی کے سب سے زیادہ اس وقت طالبان کے نرغے میں ہے، تو وہ یہ چاہتے تھے کہ جب ان کے ایک اہم شخصیت نے مجھ سے پوچھا ایک دینی علماء کے حوالے سے، مجھ سے مشورہ کرنا چاہا، میں نام نہیں لینا چاہتا مناسب نہیں ہوگا، تو انہوں نے کہا کہ ہماری اب سمجھ میں نہیں آ رہا کہ عمران خان صاحب کو ہم کیا مشورہ دیں، اگر ہم کھل کر طالبان کے خلاف جاتے ہیں تو ہماری حکومت ویسے ہی اس وقت بہت خطرے کے اندر ہے، ہمیں حکومت سے بھی مخالفت میں ہے، اور نواز شریف دنیا جانتی ہے، جیسے مجھ سے پہلے بھی لوگوں نے کہا کہ نواز شریف صاحب تو سب سے بڑی جو ان کی حکومت ہے یہ طالبان کی حامی رہی، یہ تو فوج کا نے اسٹیپ لیا ہے، ورنہ تو نواز شریف صاحب کبھی یہ نہ کرتے، تو میں نے ان کو یہ کہا، میں نے کہا بھائی ٹھیک ہے آپ یہ کریں کہ آپ ووٹنگ کے اندر حصہ نہ لیں، لیکن اس طرح بھی نہ لیں کہ لوگ آپ کو یہ سمجھ لیں کہ آپ طالبان کے حامی ہیں، تو مسئلہ سارا اصل میں یہ ہے کہ عمران خان صاحب حقیقت میں مجبور ہیں، لیکن مولانا فضل الرحمان صاحب مجبور نہیں ہے۔ میں آپ سے پہلے بھی کہہ رہا ہوں اور بار بار کہہ رہا ہوں کہ دیکھیے مولانا فضل الرحمان صاحب اور جماعت اسلامی اس میں کوئی دو رائے نہیں، میں کئی سالوں سے کہہ رہا ہوں کہ یہ لوگ تکفیریت کے حامی رہے ہیں، اور یہ آج جو منور حسن صاحب کی بات کی جا رہی ہے، اور یہ
خان صاحب کیا حکومت کو بچانا ہی سب سے بڑی مجبوری ہے؟
جی ہاں، یہ لوگ سمجھ لیں کہ حکومت کو بچانا ہی نہیں چاہتے ہیں، کیونکہ حکومت موجودہ حکومت جو ہے وہ اس وقت تکفیریت کے ساتھی ہے، ان کو پتا ہے جماعت اسلامی کو اور جمعیت علماء جو فضل الرحمان گروپ ہے ان کو پتا ہے کہ اگر حکومت بچی رہے گی تو ہمارے معاملات بچے رہیں گے، اسی لیے یہ معاملہ جو چل رہا ہے، اور نواز شریف صاحب جو ہے میں جیسے پہلے بھی آپ کو میں نے کہا کہ نواز شریف صاحب اس وقت سب سے بڑے حامی رہے ہیں، میں نے پہلے بھی آپ کو بتایا کہ نواز شریف صاحب کے اسامہ بن لادن کے ساتھ جو تعلقات تھے دنیا کو پتا ہے، میں نے سی این این کے اوپر انٹرویو دیا تھا، امریکن انٹیلیجنس ایجنسی نے اس کی انکوائری کی تھی میرے اسٹیٹمنٹ کی، میں نے پروف دیا تھا کہ قاضی حسین احمد صاحب نے اور کیا کہہ کے نواز شریف کے ساتھ جو ہے ان کے رابطے کرائے تھے، تو یہ تو دیکھیے میں جیسے مجھ سے پہلے صاحب نے کہا کہ جب تک ہم دہشت گردی کو دہشت گردی نہیں سمجھیں گے، ہم جب تک بنیادی طور پر یہ فیصلہ نہیں کریں گے کہ ایک دہشت گرد کو ہم نے دہشت گرد کہنا ہے، چاہے وہ کسی مدرسے سے تعلق رکھتے ہو، چاہے وہ کسی سیاسی پارٹی سے تعلق رکھتا ہو، جب تک اگر آپ اس طرح نہیں کریں گے تو یہ نہیں ہوگا۔
بہت شکریہ آپ کا عمر ریاض عباسی صاحب۔ اب قانون بن چکا ہے فوجی عدالتوں کا قیام، اور قیام سے پہلے ہی 9 افراد کو پھانسی پر یا 9 مجرموں کو دہشت گردوں کو لٹکایا جا چکا ہے، تو اب اس قانون کے تعلق سے پاکستان میں اور آپ جیسے لوگوں کے ذہنوں میں دلوں میں کیسی توقعات ہیں، یہ کتنی قوت اور کتنی شد و مد کے ساتھ اس پر عمل ہوگا؟
دیکھیں سب سے بنیادی بات، ہمیں خطرہ اور خدشہ ہے، اسلام آباد میں ہم رہتے ہیں کہ لال مسجد کے اندر ابھی بھی کچھ ٹریننگ کیمپس ہیں اور سوسائڈ جیکٹس وہاں پہ تیار ہوتی ہیں، اور پچھلے دنوں ایک خبر آئی تھی، مجھے ایک ذرائع نے بتایا تھا، چونکہ ہمارے بھی دائرہ معاشرے میں تعلقات ہیں، لوگوں سے روابط ہیں، اور انہوں نے ڈیپتھ میں جا کے بتایا تھا شمالی وزیرستان کے اندر آپریشن کے دوران 2 ایسی کمینگاہیں پاک فوج نے ٹریس آؤٹ کی جہاں پہ خود کچھ جیکٹیں، اسلحہ اور ساری ٹریننگ اور لٹریچر وہ لال مسجد سے جو ہے اس کا تعلق ثابت ہوا تھا۔ آپ کو یاد ہوگا لال مسجد آپریشن کے دوران عبدالعزیز صاحب، میں اس آپریشن میں بالکل عینی شاہد ہوں، میں وہاں پہ رہا ہوں، مغرب کی نماز پڑھی دوران آپریشن، یہی عبدالعزیز صاحب سپیکر پہ اس وقت اعلان کر رہے تھے، یہ بڑی امپورٹنٹ بات کہہ رہا ہوں، کہ اگر یہ آپریشن کیا گیا تو ہمارے تعلقات وزیرستان تک ہیں، ہم ان فوجی وردی والوں سے بدلہ لیں گے، ہمارے فدائین خود کش حملہ آور۔ آپ کتنے سال گزر گئے یہ بات کہتے ہوئے، تو آج چودھری نثار علی خان صاحب کیوں جھجکتے ہیں؟ یہ جملے یاد کریں نا، جو شخص آج ٹی وی پہ آ کے آئین پاکستان کو غیر شرعی کہتا ہے، جو فوجیوں کو شہید نہیں مانتا، جو یہ کہتا ہے کہ ہم ٹھیک ہے فدائین خود کش حملہ آور تیار کریں گے، ہمارے جو ہے مطلب کی شریعت یہاں ہونی چاہیے، تو اس کا مطلب ہے میرے جیسے شخص کو تو پاکستان چھوڑ دینا چاہیے، या फिर जो है वो डर की वजह से जो है वो किसी कोने खुरदरे में छुप जाना चाहिए, या राह अजीमत इख्तियार करके जैसे हम कलमा हक कह रहे हैं इस मुआशरे में जिंदा रहना चाहिए। तो अफाद पाकिस्तान को, इंटेलिजेंस इदारों को सोचना होगा कि जब तक लाल मस्जिद जैसी जगह पे ऐसे इंतहा पसंद अनासर रहेंगे जो बच्चियों और बच्चों को ब्रेन वॉश करते हैं, उस वक्त तक टेररिज्म खत्म नहीं होगा। तफरीक खत्म करें, चाहे जमात इस्लामी हो, JUI हो, चाहे वो नाम बदल के अहले सुन्नत वाल जमात हो। यहां नाम बदला जाता है, काम नहीं बदलता। सिपाही सहाबा का नाम बदला है, काम वही है, फतवा वही है। सिर्फ यही है कि जो है वो पुरानी शराब नई बोतल में डाल के बेचना शुरू कर दी, इससे ज्यादा मैं कुछ नहीं कहूंगा।
बहुत बहुत शुक्रिया जनाब उमर रियाज अब्बासी साहब, और हम अपने तीनों मौजूद मेहमानों के शुक्रगुजार हैं। नाज़रीन, जैसे कि हमारे मेहमानों की आपने एक गुफ्तगू मुलाहजा फरमाई कि ज़ाहिर है कि दहशतगर्दी के खात्मे के लिए सबको, चाहे वो मजहबी जमातें हों, चाहे वो सियासी जमातें हों, चाहे वो कोई भी तबका हो, सबको मुत्तहिद होना होगा और सबको मिलकर दहशतगर्द को दहशतगर्द कहना होगा, चाहे उसकी वाबस्तगी किसी भी फिक्र से हो। और ये देखने की ज़रूरत होगी कि इन दहशतगर्दों को फंडिंग कहाँ से मिल रही है, इनको कहाँ से हिमायत मिल रही है, उस रसद के रास्ते को काटना होगा। जब तक ये सूरत हाल सामने नहीं आएगी, जाहिर है कि फौज या कोई भी अदारा अकेले दम पर दहशतगर्दी का इस तरह से मुकाबला नहीं कर सकता। बहरहाल फौजी अदालतों का क़याम कौमी ख्वाहिशात और उमंगों के मुताबिक अमल में आया है, और अवाम को पाकिस्तान के यही तवक्को होगी कि अब पाकिस्तान में दहशतगर्दी का खात्मा हो जाएगा। जैसा कि नवाज शरीफ ने भी कहा कि अब दहशतगर्दों के लिए पाकिस्तान में कोई जगह नहीं होगी। हम भी यही तवक्को करते हैं कि न सिर्फ पाकिस्तान बल्कि दुनिया से दहशतगर्दी का खात्मा हो और दुनिया अमन व आश्ती का गहवारा करार पाए। अगले प्रोग्राम तक के लिए मुझे अली अब्बासी जी और दीगर साथियों को इजाज़त दीजिए। खुदा हाफिज़।